सअस्तित्व र समानताका लागि सशक्त महिला आवाज कार्यक्रम आजका नारी समतामूलक समाज निर्माणको लागि सशक्त नारी आवाज आज बुधबारको बिहानी फेरि कार्यक्रम आजका नारीको एउटा अर्को श्रृंखला लिएर उपस्थित भइसकेको छु प्राविधिक साथी रमा कोइरालाका साथ म चन्दा विष्ट विविध विधा र क्षेत्रमा अग्रसर सफल संघर्षरत महिला व्यक्तित्वहरूको प्रेरक जीवन अनुभव अनुभूतिसँगै महिला सवालका विविध विषयलाई हामीले कार्यक्रम आजका नारीमा उत्थान गर्दै आएका छौं र यसै परिप्रेक्ष्यमा भोलिबाट नोभेम्बर 25 देखि डिसेम्बर 10 सम्म लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान मनाउन लागेका छौं। लैंगिक हिंसा अन्त्यको लागि महिला सशक्तिकरणको लागि जहिले पनि हामीले भनिरहेका हुन्छौं नीति निर्णायक तहमा महिलाको सहभागिता पहुँच र यही कुरालाई आत्मसात गर्दै गर्दा आउँदो पुस भित्रै नेपालका प्रभावशाली राजनीतिक दलहरूले महाधिवेशन सक्ने तयारी गरिरहँदा राजनीतिक दलमा महिलाको अर्थपूर्ण सहभागिता आज हामी यही विषयको सेरोफेरोमा रहेर कुराकानी गर्न लागेका छौं र समावेशीकरण र सामाजिक न्यायको कुरालाई आत्मसात गर्दै आज राजनीतिक दल र महिलाको अर्थपूर्ण सहभागिताको विषयमा कुराकानी गर्नको लागि आज हामीसँग हुनुहुन्छ विगत लामो समयदेखि महिला सवालमा विभिन्न खोज अनुसन्धान अध्ययन गर्दै आउनु भएको अधिकार कर्मीको रूपमा पनि चिन्छौ लेखकको रूपमा पनि चिन्छौ नीति विश्लेषकको रूपमा पनि उहाँलाई चिन्छौ अधिवक्ता इन्दु तुलाधर हामीसँग हुनुहुन्छ। सबैभन्दा पहिला त हामी उहाँलाई स्वागत गर्छौं। इन्दु म्याडम हामी यहाँलाई स्वागत गर्छौं हाम्रो कार्यक्रममा।
धन्यवाद चन्दाजी।
हजुर, यो अब प्रमुख राजनीतिक दलहरूको महाधिवेशनको संघारमा महिलाको अर्थपूर्ण सहभागिता दलभित्रको कुरा अहिले विभिन्न तवरबाट उठिरहेको छ। यसलाई एउटा न्यायकर्मीको रूपमा अधिकार कर्मीको रूपमा नीति विश्लेषकको रूपमा यो विषयलाई कसरी हेरिनुपर्छ कसरी लिइराख्नु भएको छ?
यो एकदमै महत्वपूर्ण प्रश्न हो चन्दाजी। यो विषयमा हामीले राजनीतिक दल र महिला सहभागिता विशेष गरी अर्थपूर्ण महिला सहभागिता राजनैतिक दलमा कसरी हुनुपर्छ भन्ने विषयमा एउटा अन्तर्क्रिया पनि हामीले गरेका थियौँ र तपाईँले जुन प्रश्न उठाउनु भएको थियो त्यही सेरोफेरोमा नै हामीले छलफल गरेका थियौँ। तपाईँले यो प्रश्न गरिराख्दाखेरि मलाई एउटा कुराको याद आउँछ। मैले चाहिँ अहिले जम्मा 4 वटा जुन पार्टीहरू छ त्यसमध्ये पनि यहाँले अहिले भर्खरै जुन मेन्सन गर्नुभएको जुन अब महाधिवेशन एप्रोचिङ भइराखेको जुन पार्टीजहरू छ जस्तो नेपाली कङ्ग्रेसको कुरा भयो त्यसपछि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अनि नेपाली काङ्ग्रेस होइन नेकपा एमाले यी पार्टीहरू र जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधानहरू यी पार्टीहरूको विधानहरूलाई अध्ययन गर्दाखेरि चाहिँ मैले के पाएँ भन्दाखेरि चाहिँ धेरै जसो चारवटै राजनीतिक दलहरूले महिलाहरूको सहभागिताको कुराहरू गर्दाखेरि महिलाहरूको 33% सहभागिता सुनिश्चितताको लागि चाहिँ उहाँहरूले विधानमा प्रावधानहरू राखेको हामी पाउँछौँ। अब जुन जुन पार्टीहरूको महाधिवेशन हुँदैछ आउँदैछ उहाँहरूले चाहिँ महिलाहरूको 33% सहभागिता सुनिश्चित गर्ने भावनाहरू चाहिँ देखिन्छ। तर मूलभूत रूपमा यहाँ दुईटा प्रश्नहरू चाहिँ एकदमै गम्भीर ढङ्गले उठेको हामी पाउँछौँ। एउटा कुरा त 33% महिलाहरूको सहभागिताको कुरालाई हामीले भनौँ न सहभागितामा हामीले सहमति जनाउने हो भने पनि 33% चाहिँ तपाईँको निर्णायक तहमा महिलाहरूको 33% चाहिँ सहभागिता हुन्छ कि हुँदैन? कुनै कमिटीमा 33% हुनु र केही पोजिसनहरू निर्णायक तहमा 33% हुनु भनेको फरक कुराहरू हो। त्यसकारण अहिले चाहिँ प्रश्न चाहिँ के हो त भन्दाखेरि 33% कुरा चाहिँ विधानमा लेखिएको भए तापनि कमिटीहरूमा 33% हुने कुरामा त विवाद रहेन, त्यो हुन्छ भन्ने कुराहरूको कमिटमेन्ट देखिन्छ। तर निर्णायक तहहरू पदाधिकारीहरूको जुन हुन्छ नि अब पार्टीको अध्यक्ष उपाध्यक्ष सचिव होइन कोषाध्यक्ष महासचिव लगायतका जुन पदहरू हुन्छ नि ती पदहरू भनेको निर्णायक पदहरू हो। ती निर्णायक पदहरूमा चाहिँ महिलाको सहभागिता 33% हुने गुन्जायसहरू चाहिँ कमै देखिन्छ। त्यो एउटा एकदमै घनीभूत रूपमा अहिले उठिरहेको कुरा त्यो देखिन्छ र त्यो सुनिश्चितता हुनु पर्यो भन्ने कुरा चाहिँ राजनीतिक दलभित्रका महिलाहरूले पनि र हामी जस्ता महिलाहरू जसले चाहिँ अब यो विषयमा अध्ययन गरिरहेका छौँ हामीले पनि यो कुराहरू उठाइरहेका छौँ। विशेष गरी मैले हिजो पनि त्यो कार्यक्रममा उठाएको थिएँ। त्यो प्रश्न भनेको चाहिँ के हो त भन्दाखेरि महिलाहरूको जुन अर्थपूर्ण सहभागिताको कुराहरू गरिराख्दाखेरिको अवस्थामा हामीले त 33% कुरा भनेको 33% भनेर जुन कानूनमा व्यवस्था गर्यो र राजनैतिक दलहरूले पनि 33% जुन प्रावधानहरूलाई चाहिँ उहाँहरूले जुन राखिराख्नु भएको छ यो प्रावधानहरू आफैमा चाहिँ के हो त भन्दाखेरि नेपालको संविधानको धारा 38 उपधारा 4 बाजिएको छ भन्ने कुरा हो होइन. अब यहाँनिर प्रश्न के उठ्छ त भन्दाखेरि चाहिँ राजनैतिक दल सम्बन्धी ऐनमा 33% भइसकेपछि त हामी त 33% कुरालाई हामी आत्मसात गरेर हामी आइरहेकै छौँ नि त भन्ने राजनैतिक दलहरूको चाहिँ एउटा तर्क रहँदै आएको छ र उहाँहरूलाई त्यो कुरा पालना गर्नको लागि उहाँहरूले असहमति जनाउनु पनि भएको अवस्था छैन सिवाय पदाधिकारीहरूको सन्दर्भमा. तर मेरो प्रश्न चाहिँ के हो भन्दाखेरि संविधान देशको मूल कानून र त्यस संविधानलाई सबैले मान्नुपर्छ संविधान भन्दा माथि कोही पनि छैन भन्ने सिद्धान्तलाई आत्मसात गरेर हामीले संवैधानिक सर्वोच्चतालाई स्वीकार गरेको यो मुलुक हो र त्यसैको लागि नै नेपाली नागरिकहरूले यो कुराहरू स्थापित गर्नको लागि नै नेपाली नागरिकहरूले ठुलो ठुलो यो 50-60-70 वर्षको दौरानमा हामीले ठुल्ठूलो आन्दोलनहरू गर्यौँ जहाँ हामीले धेरै नागरिकहरूको बलिदानबाट हामीले यो कुरा स्थापित गर्न सकेको अवस्था छ. तर कुरा के भइरहेको छ त अहिले भन्दाखेरि चाहिँ संविधान नमानिरहेको अवस्था छ. आज हामीले महिला सहभागिताको बारेमा चर्चा गर्दाखेरि संविधान निर्माण गर्दाखेरिको अवस्थामा धारा 38 त हामीले त्यसै राखेको होइन होला
होइन राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ भनेर उल्लेख छ र अब यसमा चाहिँ अब राजनीतिक दलले संविधानमा लेखिएको समानताको कार्यान्वयन कसरी गरिरहेको छ भनेर त्यही प्रश्नको सिरोफिरोमा आज उभिएर हामीले यो कुरालाई विश्लेषण गरिराखेको छौं होइन. साँच्चै यति बेला राजनीतिक दलको भूमिका कस्तो हुनुपर्छ जस्तो लाग्छ
मेरो विचारमा कुनै पनि त्यो चाहे राजनैतिक दल होस् राजनैतिक दलका पदाधिकारीहरू होस् अथवा जुनसुकै ठुला साना राजनैतिक दलहरू हुन् ठुला साना वर्चस्वशाली नेतृत्व अथवा वर्चस्व नभएका नेताहरू र हामी जस्तो सामान्य भन्दा सामान्य नागरिकहरूले पनि संविधानलाई नमान्ने उन्मुक्ति पाउन सक्दैन
होइन.
संविधान त हामी सबैले मान्नुपर्छ एउटा हाम्रो चाहिँ न्यूनतम मापदण्ड भनेको त संविधान मान्नु पर्ने हो नि त. एउटा धारा चाहिँ म मान्छु अर्को धारा चाहिँ म मान्दिनँ किनभने यो समय सापेक्ष छैन भन्न पनि साहित्य दावी पनि तर्कपूर्ण हुँदैन किन हामीले संविधान निर्माण गर्दाखेरिको अवस्थामा हामीले धारा 38 पनि राख्यौँ जहाँ तपाईँले भर्खरै भन्नुभएको जस्तो हामीले महिलाहरूको सन्दर्भमा समानुपातिक समावेशिताको हक हुनेछ राज्यको हरेक निकायमा भन्ने कुराहरू हामीले राख्यौँ त्यसभित्र राजनीतिक दल पनि पर्छ त्यसै गरी समावेशीको हक हुनेछ भने तर महिलाको हकको सन्दर्भमा हामीले समानुपातिक सहभागिताकै हक हामीले संविधानमा मौलिक हकको रूपमा व्यवस्थापन गरिसकेपछिको अवस्थामा संविधानको धारा 38 म मान्दिनँ र म 33% मात्र म सीमित हुन्छु भनेर राजनीतिक दलले त्यो भन्ने नैतिक आधार पनि छैन त्यो भन्ने कानुनी आधार पनि छैन त्यो भन्ने संवैधानिक आधार पनि छैन. जहाँसम्म उहाँहरूको तर्कहरू छ उहाँहरूले विभिन्न तर्कहरू दिनुहुन्छ एउटा चाहिँ बिस्तारै हामीले प्रगति गरिरहेका छौँ नि त भन्ने कुराहरू उहाँहरूले गरिराख्नु भएको छ. अर्को चाहिँ समय सापेक्ष यो परिवर्तन हुन्छ भन्ने अर्को तर्क उहाँहरूले गरिराख्नु भएको छ. के त त्यस्तो भए हामीले संविधानको धारा 38 समय सापेक्ष नभएको धारा हामीले राखेको हो भने पनि संविधानमा राखिसकेपछि त अब यो समय सापेक्ष छैन भन्ने अधिकार हामीलाई छ. यदि त्यो छैन भने त 38 त हामीले मान्नुपर्छ होला नि त. 38 मान्नु पर्ने अवस्थाको अर्को महत्वपूर्ण कारण पनि हामीले अब होइन राजनीतिक दलको ऐनमा त 33% छ हामी त्यसलाई मान्छौँ भन्दाखेरि हामीले विधायिकालाई पनि त्यो संविधानभन्दा बाहिर गएर कानुन बनाउने अधिकार चाहिँ हाम्रो संविधानले दिएको छैन. विधायिकाले यदि कथम कदाचित कुनै बेला जानेर अथवा नजानेर संविधानभन्दा बाहिर गएर संविधानसँग बाजिने यदि कानुनहरू बनाएको अवस्था छ भने पनि त्यो कानुन कि त स्रोत बदर हुन्छ अथवा त्यसलाई बदर गर्न सकिनेछ भन्ने कुरा त संविधानमै नै फेरि हामीले लेखेका छौँ. संविधानको धारा 38 बमोजिम राजनीतिक दल सम्बन्धी ऐनको दफा 15 त बाजिएको छ त्यस कारण त्यो बाजिएको कानुन त इनिफेक्टिभ हुनुपर्छ त्यसको आधारमा त हामीले लागू गरेका छौँ नै भन्ने तर्क नै गलत तर्क हो. त्यो गलत तर्कलाई पुष्टि गर्न सक्ने आधारहरू राजनीतिक दलहरूले दिन मिल्दैन र दिन सक्दैन भन्ने कुराहरू हो. यसको लागि सबैभन्दा पहिला त राजनीतिक दलहरूले चाहिँ भनौँ न उहाँहरूले अब निश्चितै रूपमा हामीले हिजोको दौरानमा हिजोको हाम्रो सहभागिताको अवस्था र आजको सहभागिताको अवस्थालाई हेर्दाखेरि महिलाहरूको हरेक तहमा उपस्थितिको हिसाबले हामीले उपलब्धिहरू हासिल गरेका छौँ। तर मूल कुरा यहाँनिर प्रश्न के हो भन्दाखेरि संविधानले जब समानुपातिक सहभागिताको हक हुनेछ भनेर मौलिक हकको रूपमा स्थापित गरेको महिलाको हकलाई चाहिँ हामीले मान्नुपर्छ कि पर्दैन भन्दाखेरि हामीले निश्चितै रूपमा मान्नुपर्छ, मान्नुपर्छ भन्ने कुरालाई हामीले स्वीकार्ने हो र संवैधानिक सर्वोच्चतालाई हामीले स्वीकार्ने हो भने यी राजनैतिक दलहरूले पहिलो कुरा आफ्नो विधान परिवर्तन गर्नु पर्यो। विधानलाई चाहिँ अब संशोधन गर्ने अधिकार त अहिले हामीलाई छैन भन्ने प्रश्नहरू उठिरहेको अवस्था छ। तर विधान त संविधान भन्दा माथि त उहाँहरूको विधान छैन नि त, उहाँहरूको संविधान भन्दा माथि उहाँहरूको विधान नभइसकेपछि संविधान बमोजिमा हामीले चाहिँ प्रपोजल रिप्रेजेन्टेसनको लागि हामी काम गर्छौँ भन्ने कुराको अनुसार उहाँहरूले चाहिँ अबको आगामी नेतृत्व चाहिँ चयन गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसको लागि उहाँहरूले पहल गर्नुपर्छ। अब यो आवाजहरूलाई एकदमै मुखरित ढङ्गले अगाडि लानुपर्ने अवस्था त छँदैछ, तर मूलत राजनैतिक दलमा आबद्ध महिलाहरू सायद उहाँहरू जुनसुकै कमिटीमा जुनसुकै तहमा आबद्ध भएका नेत्रीहरू अथवा नेताहरू हुनुहुन्छ उहाँहरूले पनि हस्तक्षेपकारी भूमिका निर्वाह गर्नु पर्यो। देशको संविधान नै कमजोर भइसकेपछिको प्रभाव भनेको चाहिँ महिलालाई मात्र पर्दैन, त्यो समाजका सबै तह तबका र समुदायलाई पर्ने भएको कारणले गर्दाखेरि पार्टीभित्रका पुरुषहरू राजनैतिक दलसँग आबद्ध कार्यकर्ताहरूदेखि लिएर नेतृत्व तहले पनि यो कुरालाई गम्भीर ढङ्गले मनन गरेर महसुस गरेर भित्रदेखि नै महसुस गरेर चाहिँ हामीले संविधानलाई मान्छौँ र संविधान बमोजिम हामी महिलाहरूको सहभागिता सीमान्तकृत वर्गहरूको सहभागिता सुनिश्चित गर्छौँ भन्नेतिर उहाँहरूको सोच र चिन्तन अगाडि जानु पर्यो। र सायद यो महाधिवेशन जस जसको महाधिवेशन अब हुँदैछ होइन उहाँहरूको लागि चाहिँ यो अवसरको रूपमा चाहिँ उहाँले यसलाई लिनुपर्छ भन्ने चाहिँ अनुरोध पनि
हजुर हजुर यो अनुरोध यो आग्रह भनेको होइन हामी सबैको हो होइन समावेशीकरण र सामाजिक न्यायको लागि हो। संविधान देशको मूल कानून मूल कानूनमा लेखिएको कुराको कार्यान्वयन होस् भनेर पटक पटक भनिरहनु पर्ने र महिलाका सवालमा सधैँ आन्दोलन गर्नुपर्ने हस्तक्षेपकारी भूमिका हुनुपर्ने यी कुराहरू किन भइरहेको छन्? जब जब परिवर्तनको संघार हुन्छ जब जब आन्दोलन हुन्छ त्यति बेला महिलाको भूमिकालाई एकदमै आत्मसात गरिएको हुन्छ र बोली र भनाईमा पनि थुप्रै प्रतिबद्धताहरू आउँछ त्यो प्रतिबद्धता फेरि किन कार्यान्वयनमा चाहिँ आउँदैन? यो एकदमै दुःखद यो कुरा हो र देशको आधाभन्दा बढी जनसंख्या रहेको महिलाका सवाललाई जबसम्म पछाडि पारिन्छ जबसम्म हल्का रूपमा लिइन्छ जबसम्म त्यसलाई संवेदनशील रूप र महत्वपूर्ण ढंगबाट हेरिँदैन तबसम्म यी समस्याहरू यी प्रश्नहरू यहाँले भन्नुभए जस्तै आइ नै रहन्छ। यी यस्तो विडम्बनाहरू भोलिका दिनमा नदोहोरी हुन् होइन महिलाका सवाललाई केवल बोलिने कुरामा मात्र होइन यो एउटा सुखी परिवार समृद्ध समाज र राष्ट्रको लागि पनि महिलाका सवाललाई संवेदनशील तरिकाले हेरिनुपर्छ र बोलेका र लेखेका कुरालाई कार्यान्वयनमा ल्याउनु आवश्यक छ भनेर बारम्बार आवाज उठाइरहनु परेको छ। उठाइरहने क्रममा स्वयं यो जो राजनीतिक कर्मी हुनुहुन्छ महिला नेता हुनुहुन्छ महिला नेत्रीहरूको भूमिकालाई लिएर फेरि टिक्का टिप्पणी गरेको पाइन्छ। उहाँहरूको हस्तक्षेपकारी भूमिका भएन, उहाँहरू चुनावमा आउनु पर्यो होइन अलिकता आत साहस गर्नु पर्यो यी कुराहरू आइरहेको हुन्छ। यो कुराहरूलाई हामीले कसरी लिने अहिलेको यो महत्वपूर्ण यो समयमा?
यहाँले एकदमै गम्भीर कुरा उठाउनु भयो होइन पार्टीभित्र आबद्ध महिला नेताहरूको कुरा होइन त्यसपछि अब पार्टीभित्र आबद्ध चाहिँ तपाईँको कार्यकर्ताहरूको सवालमा उहाँहरूले चाहिँ हस्तक्षेपकारी भूमिका उहाँहरूको पुगेन भन्ने सन्दर्भमा चाहिँ सामान्य नागरिकहरूले प्रश्न गरिरहेको अवस्था छ भन्ने जुन कुरा यहाँले उठाउनु भयो त्यो एकदमै सही हो। केही न केही रूपमा उहाँले नउठाउनु भएको जस्तो पनि मलाई लाग्दैन। उहाँले विभिन्न फोरमहरूमा त्यो कुराहरू बोलिराख्नु भएको छ उठाइराख्नु भएको छ तर यहाँले भन्नुभएको जस्तो निश्चितै रूपमा त्यसले चाहिँ एउटा प्रभाव पार्न सकेको अवस्था छैन किनभने हाम्रो अहिलेको जुन नेतृत्व तहमा त महिलाहरू छँदै छैनन् भन्ने कुराहरू छ। धेरै जस्तो पार्टीहरूमा त महिलाहरू नेतृत्व तह भनेको पदाधिकारी जो इन्फ्लुएन्सियल हामीले भनौँ न डिसिजन मेकिङमा महिलाहरूको सहभागिता त भयो तर महिलाहरूको सहभागिता कुन अर्थमा भयो भन्दाखेरि हामीले यहाँनिर प्रतिनिधित्वको हिसाबले महिलाहरू त्यहाँ रहन पुगे जान पुगे किन हामीले 33% भन्यौँ समानुपातिक सहभागिता भन्यौँ त तपाईँ हामी जस्तोले हस्तक्षेपकारी भूमिकाहरू पनि निर्वाह गरिरहेको कारणले गर्दाखेरि चाहिँ त्यस प्रतिशतलाई नागेर अगाडि जान सक्ने स्थिति त रहेन. तर कस्तो भयो यहाँनिर भनेर तपाईँ भन्नुहुन्छ भने महिलाहरू उपस्थिति भइदियो भने पुग्ने भन्ने ढङ्गको सोच चाहिँ एकदमै प्रबल ढङ्गले आएको छ. महिला र पुरुषको बीचको असमान शक्ति सम्बन्ध छ, असमान लैङ्गिक सम्बन्ध छ, अनि असमानतामा आधारित लैङ्गिक भूमिकाहरू छ. त्यो लैङ्गिक भूमिकाहरूको कारणले गर्दाखेरि पनि महिलाहरू पछाडि पारिएको छ र महिलाहरू पछि परेको अवस्था छ, जसले गर्दाखेरि पनि महिलाहरूबाट जुन महिलाहरू चाहिँ भनौँ 33% अब आरक्षणभित्र भन्नुहोस्, कोटाभित्र परेर भन्नुहोस्, उहाँहरू जहाँ त्यहाँ पुग्नु भएको छ, उहाँहरूले चाहिँ जुन ढङ्गले प्रभावकारी रूपमा चाहिँ हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने हो, अपेक्षाकृत ढङ्गले त्यो हुन सकिरहेको अवस्था छैन. भनाइको अर्थ के हो त भन्दाखेरि प्रतिनिधित्व भयो तर निर्णय गर्ने प्रक्रियामा उहाँहरूको सहभागिता कम भयो. उहाँहरूको प्रतिनिधित्व मात्र होइन, उहाँहरूले चाहिँ भनौँ आफ्नो भोइसेसहरूलाई राख्ने अभ्यासहरू पनि उहाँहरूले गरिराख्नु भएको छ, जस्तो कतिपय महिला सांसदहरूले संसदमा आवाज उठाइराख्नु भएको छ, आफ्नो राजनैतिक दलको बैठकहरूमा कुरा उठाइराख्नु भएको छ, मिडियाहरू मार्फत कुराहरू उठाइराख्नु भएको छ. यसले के देखाउँछ त भन्दाखेरि हाम्रो प्रतिनिधित्व पनि भयो, हाम्रो चाहिँ यो अभिव्यक्तिको अभ्यासहरू पनि हामीले गरिरहेका छौँ, जुन सहभागितालाई सुनिश्चित गर्नको लागि महत्वपूर्ण प्रस्थान बिन्दुहरू हो. तर कुरा के हो भन्दाखेरि हाम्रा यी अभिव्यक्तिहरूले चाहिँ डिसिजन मेकर्सहरू अथवा निर्णायक तहमा बसेका जुन पुरुषहरू छ उहाँहरूलाई इन्फ्लुएन्स गर्न सकिरहेको अवस्था छैन. त्यसको लागि हाम्रो बल पुगिरहेको अवस्था छैन भन्ने एउटा कुरा हामीले भन्न सक्छौँ. दुर्भाग्यको कुरा अथवा दुःखद कुरा तपाईँले भन्नुभएको जस्तो के हो भने संविधानमा लेखिसकेपछिको अवस्थामा अब निर्णायक तहलाई संविधान मान भन्नको लागि चाहिँ हामीले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नु पर्ने भन्नुको अर्थ के हो त भन्दाखेरि हाम्रा नेतृत्व वर्गहरू संविधानप्रति प्रतिबद्ध छैन, संविधान मान्न तयार छैन. संविधान भनेको उहाँहरूले आफ्नो बेनिफिटको लागि म्यानिपुलेट गरिराख्नु भएको छ. यो कानुनको शासनको लागि चाहिँ एकदमै दुःखद पक्ष हो र यसले चाहिँ कानुनको शासन एकदमै कमजोर छ, संवैधानिक सर्वोच्चतामा चाहिँ कति हाम्रो उत्तरदायित्व हामीले वहन गरिरहेको छैन भन्ने प्रश्न छैन भन्ने अवस्थालाई यसले एकदमै उजागर गरिरहेको अवस्था जस्तो मलाई लाग्छ.
हजुर, यसले कस्तो खालको प्रभाव पार्छ त भन्ने कुरामा फेरि यसपछि पनि हामी कुराकानी गर्ने नै छौं. र यो समय रेडियो नेपाल सुनिरहनु भएको छ भने हामी कार्यक्रम आजका नारी सुनाइरहेका छौं. महिला सवालका विविध विषय उठान गर्ने क्रममै आज हामीले महिला सहभागिताकै विषयको सेरोफेरोमा रहेर कुराकानी गरिरहेका छौं. हामीले राज्यको हरेक संरचनामा, निकायहरूमा, तहहरूमा समावेशी बनाउनु पर्ने सम्बन्धका विषयहरू उठाइरहँदा साँच्चै राजनीतिक दलमा चाहिँ महिलाको अर्थपूर्ण सहभागिता कस्तो छ त, कस्तो रहनुपर्छ र अहिले त अझै प्रभावशाली राजनीतिक दलहरूको यो महाधिवेशन हुँदै गर्दा, यसको तयारी भइरहँदाखेरि साँच्चै महिलाको सहभागिता अब कसरी रहन्छ त, पहुँच कसरी रहन्छ, त्यो पनि नीति निर्णायक तहमा अर्थपूर्ण ढंगबाट कसरी रहन्छ भन्ने कुराको सवाल उठिरहँदा हामी यही विषयमा रहेर आज अधिकार कर्मी साथै नीति विश्लेषक अधिवक्ता इन्दु तुलाधरसँग यही विषयको सेरोफेरोमा रहेर कुराकानी गरिरहेको छौं. साँच्चै महिलाको सहभागिता अब कसरी रहन्छ त, यो अहिलेको महत्वपूर्ण यो एउटा समय हो र किन सहभागिता आवश्यक छ त, यदि भएन भने कस्तो खालको अवस्था आउँछ त, यसमा चाहिँ जान्नै बुझ्नै पर्ने कुरा यति बेला चाहिँ के हो जस्तो लाग्छ?
एकदमै महत्वपूर्ण प्रश्न यहाँले गर्नुभयो होइन. हामीले सहभागिताको कुराहरू गर्दाखेरि किन आवश्यक छ सहभागिता भन्ने कुराहरूको सन्दर्भमा कुरा गर्दा पहिलो कुरा त हाम्रो परिवार, हाम्रो समाज होइन, हाम्रो चाहिँ राज्य व्यवस्था, यो सबैमा चाहिँ जुन निर्णय प्रक्रिया जुन हुन्छ नि हाम्रो, त्यो निर्णय प्रक्रियालाई समावेशी बनाउनको लागि हामीलाई सहभागिता एकदमै महत्वपूर्ण कुरा हो. नत्र भने हामीले अहिले हामीले भनिरहेको छौँ नि परिवारभित्र पनि हाम्रो सुनवाई हुँदैन, समाजका विभिन्न संघ संस्था संरचनाहरूमा हाम्रो सुनवाई हुँदैन, जुन गुनासोहरूको पोकर लिएर हामी बसिरहेको छौँ नि होइन, त्यो कुराहरूको सम्बोधन गर्न चाहिँ हामीलाई चाहिँ एउटा समावेशी निर्णय प्रक्रिया हुनु आवश्यक छ. त्यो समावेशी निर्णय प्रक्रियालाई सुनिश्चित गर्नको लागि त त्यहाँ समावेशी रूपमा हाम्रो प्रतिनिधित्व, हाम्रो सहभागिता र हामीलाई बोल्न पाउने अधिकार त दिनु पर्यो एउटा कुरा. त्यसको लागि चाहिँ हामीले हाम्रो आवाजहरू सुनिनु पर्छ, निर्णय लिँदाखेरिको अवस्थामा त्यो कुराहरूलाई सम्बोधन गर्नुपर्छ भन्ने कुराहरू हो. त्यो भोइसहरू सुनिनु आवश्यक छ, त्यो आवाजहरू सुनिनु आवश्यक छ भन्ने, त्यस कारण पनि हामीलाई पार्टिसिपेसन, सहभागिता आवश्यक छ. अर्को कुरा चाहिँ म यो देशको नागरिक हुँ, मलाई चाहिँ यो देश लोकतान्त्रिक भनिरहेको छ, यो लोकतान्त्रिक मुलुकमा चाहिँ मेरो सहभागिता र मेरो सहभागिताको चाहिँ पहिचान हुन आवश्यक छ, त्यसलाई चाहिँ स्वीकार गरिएको हुनुपर्छ, त्यसलाई रिकग्निसन दिनुपर्छ भन्ने कुराहरू सुनिश्चित गर्नको लागि पनि सहभागिता एकदमै महत्वपूर्ण कुरा हो भने अस्तित्वको कुराहरूलाई सुनिश्चित गर्ने कुरा म पनि यहाँ छु भन्ने कुरालाई चाहिँ अर्को समुदाय जसलाई मूल प्रभाव भन्नु तथा निर्णायक तहमा बस्ने निर्णयकर्ताहरू भन्नुहोस् उहाँहरूले त्यो कुरालाई स्वीकार गरेको छ है सुनेको छ है भन्ने कुराहरूलाई सुनिश्चित गर्नको लागि पनि सहभागिता आवश्यक छ भने सहभागिता भनेको प्रतिनिधित्व मात्र होइन है
सहभागिता
भनेको कसैले विभिन्न फोरमहरूमा गएर ठुल्ठुला आवाजहरूले बोल्ने कुरा मात्र होइन है
संलग्नता मात्र पनि होइन
हजुर संलग्नता मात्र पनि होइन बोल्ने कुरा मात्र अभिव्यक्ति मात्र पनि होइन ती बोलेका अभिव्यक्ति गरेका कुराहरूलाई चाहिँ एउटा निर्णायक तहमा बस्ने मान्छेहरूले चाहिँ यहाँले भन्नुभयो जस्तै उत्तरदायीपूर्ण ढङ्गले यहाँले संवेदनशील भन्ने शब्द प्रयोग गर्नुभयो संवेदनशील र उत्तरदायी ढङ्गले त्यो आवाजहरूलाई चाहिँ निर्णय प्रक्रियामा समावेश गर्नु कसैलाई बोल्ने अवसर दिनु अथवा कसैलाई लगेर चाहिँ तपाईँ सांसद बनाउनु राष्ट्रपति बनाउनु होइन कसैलाई लगेर चाहिँ तपाईँको मन्त्री बनाउनु त्यो ठुलो कुरा होइन तर त्यहाँ पुगिसकेपछि चाहिँ अघि मैले भने जस्तो संविधान ऐन नियमावली कानुन कार्ययोजना बजेटहरू त्यो तपाईँको संघदेखि लिएर प्रदेश र स्थानीय तहसम्मको सन्दर्भमा लागु हुन्छ त्यो कुराहरू भयो कि भएन भन्ने कुराहरू सुनिश्चित गरिएको छ भने त्यहाँ सहभागिता पूर्ण प्रत्याभूति भएको छ भनेर हामी मान्छौँ छैन भने चाहिँ 33% प्रतिनिधित्व गर्यो र हामीले एउटा झारा तार्ने काम मात्र भइरहेको छ भन्ने कुराहरू गर्छौँ निश्चितै रूपमा प्रगति भएको छ संख्यात्मक ढङ्गले प्रगति हामीले धेरै धेरै विकसित देशहरूको तुलना गर्ने हो भने पनि हामीले राम्रै उपलब्धि हासिल गरेको हामी देखाउन सक्छौँ डेटामा तर वास्तविकतामा कुरा गर्ने हो भने चाहिँ सम्बोधन गर्ने क्रममा चाहिँ हामी पछाडि नै छौँ र सबैभन्दा डरलाग्दो कुरा चाहिँ के हो त भन्दाखेरि चाहिँ हामीले संविधानको धारा 38 हामीले मानिरहेको स्थिति छैन
अधिवेशनको क्रममा जुन महिलाहरूको भूमिका रहन्छ अर्थपूर्ण त्यसले भोलिको दिनमा संघीय संसद स्थानीय तह यस्तै गरी प्रदेश सभामा उहाँहरूको भूमिकालाई अर्थपूर्ण बनाउनेछ र हामीले खोजे जस्तै हिंसा अन्त्यको लागि विभेद अन्त्यसँगै महिला सशक्तिकरणको लागि पहुँच अवसरको लागि पनि यो एकदमै महत्वपूर्ण छ महाधिवेशनको तयारीमा जुटिरहेको दलहरूमा महिला सहभागिता अर्थपूर्ण रहोस् अन्तमा शुभकामना के दिन चाहनुहुन्छ
हजुर यहाँले नै यो जुन कुराहरू भन्नुभयो मैले त्यही नै कुरालाई मैले दोहोऱ्याएँ होइन
उहाँहरूमा
अब राजनीतिक दलको नेतृत्व वर्गमा चाहिँ धारा 38 सम्मान गर्नुपर्छ भन्ने महसुस भित्रबाट होस् राजनीतिक दलमा आबद्ध अहिले जुन महाधिवेशनका प्रतिनिधिज्यूहरू जो हुनुहुन्छ चाहे ती महिला हुन् वा पुरुष हुन् होइन उहाँहरूले चाहिँ यो विषयलाई सुनिश्चित गर्नको लागि हस्तक्षेपकारी भूमिका निर्वाह गरून् किनभने यो विषय भनेको चाहिँ यो महिलाको मात्र विषय होइन यो विषय भनेको पुरुषको मात्र विषय होइन यो विषय भनेको समग्र राष्ट्र विकाससँग राष्ट्र निर्माणसँग जोडिएको विषय भएको कारणले गर्दाखेरि यो सबैको सरोकार र सबैको विषय भएकोले गर्दाखेरि त्यसै रूपमा यसलाई ग्रहण गरेर आवाजहरू उठाइदिनु हुनेछ भन्ने अपेक्षा र त्यो आवाजहरू उठाउन यहाँहरूले चाहिँ एउटा प्राप्त गर्न सकोस् शुभेच्छा र शुभकामना पनि म व्यक्त गर्न चाहन्छु
आज यो महत्वपूर्ण विषयमा हामी माझ हाम्रो श्रोता माझ जुन विचार राखिदिनु भयो यसको लागि इन्दु म्याम यहाँलाई रेडियो नेपाल परिवारको तर्फबाट धेरै धेरै धन्यवाद
यो महत्वपूर्ण विषयमा मेरो भनाइहरू राख्ने जुन अवसर दिनुभयो यहाँप्रति म आभारी छु धन्यवाद
विभिन्न राजनीतिक दलहरूले महाधिवेशन सक्ने तयारी गरिरहँदा महाधिवेशनको तयारी गरिरहँदाखेरि यो महत्वपूर्ण समयमा हामीले राजनीतिक दलमा महिलाको अर्थपूर्ण सहभागिताको विषयमा केन्द्रित रहेर आज कार्यक्रम आजका नारीमा नीति विश्लेषक साथै अधिकार कर्मी अधिवक्ता इन्दु तुलाधरसँग भएको कुराकानी यहाँहरूमाझ सुनायौं संविधानको धारा 38 उपधारा 4 राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ भन्ने उल्लेख छ यसैले पनि कुनै पनि भेदभावलाई कुनै पनि आधारमा न्यायोचित पुष्टि गर्न पनि सकिँदैन र मिल्दैन पनि समावेशीकरण र सामाजिक न्यायसँगै राजनीतिक दलहरूले संविधानमा लेखिएको समानतालाई पूर्ण रूपमा यो महाधिवेशनबाट कार्यान्वयनमा लगोस् हामी कार्यक्रमबाट यही अपेक्षा लिन्छौ र महाधिवेशनको सफलताको शुभकामना पनि दिन्छौ। अर्को साता फेरि महिला सवाल उठाउने क्रममा हामी कार्यक्रम आजका नारीको अर्को श्रृंखला लिएर उपस्थित हुने नै छौ र हाम्रो कार्यक्रम प्रतिको सल्लाह सुझाव प्रतिक्रियाको लागि हामीलाई मेलबाट पनि सम्पर्क राख्न सक्नुहुन्छ। यसको लागि हाम्रो मेल रहेको छ cb.rnprogram@gmail.com। यही जानकारी सँगै आजको लागि भने नमस्ते, शुभ दिन।